अनि अर्को कुरा म तपाईँहरूलाई विनम्रतापूर्वक के सम्झाउँछु भने, यो शनिबार वचन सुन्दै गर्दाखेरि तपाईँले ती वचनहरू टिप्न सक्नुहुन्छ। कतिजना जवानहरू चाहिँ एकदमै सम्झन सक्ने शक्ति भएको हुनुहुन्छ, मलाई थाहा छ धेरैजना जसले सम्झन सक्छ, त्यो एकदम असल कुरा हो। किनभने परमेश्वरको वचनलाई सम्झने कुरा चाहिँ एकदमै असल कुरा हो, किनभने परमेश्वरको वचनलाई सम्झनुपर्छ, कण्ठ गर्नुपर्छ, लेख्नुपर्छ, यहाँ निधारमा लेख्नुपर्छ, घरको ढोकाको त्यो उसमा लेख्नुपर्छ, भजन के भन्छ यो प्रस्थानमा यो कुरा लेखिएको छ परमेश्वरको वचनको बारेमा, हामीले कसरी ध्यान दिनुपर्छ भनेर लेखिएको छ। त्यस कारणले परमेश्वरको वचनप्रति हामी सधैँ अघि सुरुमै भने परमेश्वरको वचनद्वारा नै वास्तवमा हामी परमेश्वरको बारेमा जान्दछौँ, अनि परमेश्वरलाई चिन्नु व्यक्तिगत रूपमा गहिरो प्रकारले त्यो नै अनन्त जीवन हो। त्यस कारण यो महत्त्वपूर्ण छ। त्यसो भन्दै गर्दा अब गएको हप्तामा के सिकेका थियौँ भनेर मैले तपाईँलाई भने मैले पूर्ण रूपमा सबै वचन दिन भ्याइनँ, किनभने त्यो लामो हुन गयो है। अनि तर म सम्झाउँछु तपाईँलाई गएको हप्ताको टपिक्स के थियो भनेर, अनि कुनै दिन परमेश्वरले अगुवाई गर्नुभयो अथवा समय मिल्यो भने म त्यो गएको हप्ताको वचन जुन हो त्यो सम्पूर्ण तपाईँलाई फेरि एक दिन म बताउँछु। सायद नेपालमै आ बेलामा गर्नु राम्रो होला। अनि हामीले के हेरेको थियौँ भने येशु ख्रिस्टको बारेमा हेरेको थियौँ। दुईवटा प्रश्न, येशु ख्रिस्ट को हुनुहुन्छ? अनि मैले अघि नै भनिसकेँ येशु ख्रिस्ट को हुनुहुन्छ भन्ने कुराको पक्का उत्तर चाहिँ परमेश्वरको वचनद्वारा पाइन्छ। दोस्रो प्रश्न चाहिँ के छ, के तपाईँले येशु ख्रिस्टलाई चिन्नुहुन्छ? वास्तवमा यो दुईवटा प्रश्नको उत्तर सायद संसारमा तपाईँ र मेरो व्यक्तिगत जीवनमा सबभन्दा महत्त्वपूर्ण कुरा छ। किनभने येशु ख्रिस्ट को हुनुहुन्छ भनेर नचिन्दासम्म तपाईँ र ममा अनन्त जीवन हुन सक्दैन। येशु प्रभुले प्रार्थना गर्दै गर्दाखेरि युहन्ना 17:3 पदमा, अनन्त जीवन चाहिँ यही हो कि तिनीहरूले परमेश्वर पिता र उहाँले पठाउनु भएको उहाँको पुत्र येशु ख्रिस्टलाई चिन्नु। सो उहाँलाई जुन चिन्ने भन्ने कुरा छ नि, व्यक्तिगत रूपमा सम्बन्धको कुरा छ, त्यो चाहिँ अनन्त जीवन हो। त्यस कारणले तपाईँलाई मैले येशु ख्रिस्टको बारेमा, येशु को हुनुहुन्छ, नेपालीमा सर्वोच्चता, येशुको सर्वोच्चता, पर्याप्तता, सार्वभौमिकता, अङ्ग्रेजीमा भन्दाखेरि चाहिँ सुप्रेमेसी अफ क्राइस्ट, सफिसियन्सी अफ क्राइस्ट, सबर्निटी अफ क्राइस्ट। सबर्निटी, सुप्रेमेसी भनेको चाहिँ सर्वोच्च, उहाँभन्दा माथि कोही हुनुहुन्न, उहाँ नै परमेश्वर हुनुहुन्छ। बाइबलमा धेरै कुरा छ त्यसको बारेमा, येशु प्रभु आफैले भन्नुभएको छ। अनि वास्तवमा मरियमसँग गब्रियलले कुरा गर्दै गर्दाखेरि पुरानो नियममा पनि त्यो हामीले पाउँदछौँ, येशु प्रभुको जन्मको बारेमा उहाँको नाउँ चाहिँ सायद मत्ती 1:13-23 पदमा, उहाँको नाउँ चाहिँ इमानुएल राखिनेछ, जसको अर्थ परमेश्वर हामीसँग। त्यस कारणले त्यहाँबाट एउटा कुरा के बुझ्नुपर्छ भने नि, उहाँ पुरा परमेश्वर, अलिकति पनि कम होइन, पूर्ण रूपमा। अनि उहाँ अर्को कुरा चाहिँ पुरा मानिस, उहाँ पुरा मानिस, पुरा परमेश्वर हुनुहुन्थ्यो। पुरा परमेश्वरको हिसाबले उहाँ सुप्रिमेसी भनेको चाहिँ सुप्रिम, सर्वोच्च, उहाँभन्दा माथि कुनै कुरा छैन, सबै कुरा उहाँको अधिकारबाट आउँछ। सफिसियन्सी, उहाँ चाहिँ पर्याप्त हुनुहुन्छ, कुनै पनि व्यक्तिको लागि, जीवनको लागि येशु ख्रिस्टमा नै सम्पूर्ण कुरा आउँछ, भरपूर्ण, येशु ख्रिस्टबाट भरिपूर्णता आउँछ। सफिसियन्सी, घटिकै पनि रहँदैन। जब हामीले येशु ख्रिस्टलाई जीवनमा पाउँछौँ, हामीमा चाहिने कुरा केही पनि घटी हुँदैन। तेस्रो कुरा चाहिँ सोभरनिटी, सोभरेन भन्छ, त्यो भनेको चाहिँ सम्प्रभु सम्पन्न, सम्प्रभुता सम्पन्न, अथवा सार्वभौमिक सम्पन्न, सबै अधिकार, पहिलो शब्द र अन्तिम शब्द बोल्ने अधिकार उहाँको छ, उहाँले जे भन्यो त्यही हुन्छ। त्यो कुरो येशु ख्रिस्टको बारेमा हामीले हेर्दै गरेका थियौँ। त्यसैले आज चाहिँ त्यो विषयलाई छोडेर, तर सबै बाइबलका कुराहरू एकअर्कामा सम्बन्धित छन्, अनि आज चाहिँ हामीले भजन सङ्ग्रहको 1 अध्यायलाई अध्ययन गर्छौँ। भजन सङ्ग्रह एक अध्याय एकदम इन्ट्रेस्टिङ छ। अनि आज मैले खालि चारवटा शब्द मात्रै प्रयोग तपाईँलाई सिकाउँदैछु भजन सङ्ग्रह एक अध्यायमा। एक अध्यायमा छ पदहरू छन् तर त्यो सबै गहिरेर हेर्नलाई धेरै समय लाग्छ। अनि क्रिस्चियनहरूको जीवनमा येशु ख्रिस्ट जब प्राप्त गर्छ र उहाँको आज्ञा पालन गरेर उहाँलाई आफ्नो जीवन सुम्पिएर त्यो जिउँछ, त्यो धार्मिकतामा जिएको व्यक्ति हुन्छ। अनि येशु ख्रिस्टबाट बाहिर बसेर चाहिँ मानिसमा केवल मृत्यु। अनि अङ्ग्रेजीमा लेखेको छ यो के भन्छ, कन्ड्यामिनेसन भन्छ, परमेश्वरको श्राप। येशु ख्रिस्टमा नआएसम्म मानिसमा परमेश्वरको श्राप, परमेश्वरको क्रोध, पापको दण्ड रहन्छ। त्यसैले येशु ख्रिस्टमा आउने कुरा। अनि भजन सङ्ग्रहको कुरा गर्दाखेरि चाहिँ भजन सङ्ग्रह एक अध्यायमा एकदेखि तिनसम्म चाहिँ धार्मिक जीवन, धार्मिक मान्छे कस्तो हुन्छ, चार पाँच छमा चाहिँ खराब, भक्तिहीन, दुष्ट कस्तो हुन्छ, त्यो कुराहरू त्यहाँ दिएको छ। त्यस कारणले तपाईँलाई म सरसर्ती यही कुराहरू भन्ने प्रयास गर्छु। अघि मैले भने क्रिस्चियन जीवन चाहिँ येशु ख्रिस्टमा मात्र छ। हामीले उहाँलाई हाम्रो जीवनमा जबसम्म पहिलो स्थान राखेका हुँदैनौँ नि, हामी येशुलाई पछ्याएको कुरा सत्य नहुन नि सक्छ। अनि धेरैचोटि मान्छेको जीवनमा हामीले उनीहरूले भनेको जस्तो कुरा देख्दैनौँ, भनेको छ क्रिस्चियन तर उनीहरूमा क्रिस्चियन स्वभाव व्यवहार देख्दैनौँ, संसारिक नै देख्छौँ। त्यसको मुख्य कारण उनीहरूको जीवनको पहिलो स्थान चाहिँ येशुभन्दा अरू नै कुरालाई हुन्छ। कहिलेकाहीँ स्वार्थ हुन्छ, कहिलेकाहीँ श्रीमान हुन्छ, कहिलेकाहीँ श्रीमती हुन्छ, कसैको जागिर होला, कसैको इज्जत होला, कसैको धन सम्पत्ति होला, कसैको छोराछोरी होला, कसैको भोगविलास होला, तर परमेश्वर येशु प्रभु चाहिँ होइन। जबसम्म कुनै पनि व्यक्तिको जीवनमा येशु प्रभु पहिलो व्यक्ति हुनुहुन्न नि, उसको जीवन धार्मिकताको जीवन हुनै सक्दैन, उसमा त परमेश्वरको क्रोध हुन्छ। त्यसकारणले पहिलो स्थान येशु ख्रिस्टलाई दिनुपर्ने आदर, आराधना, महिमा दिइराखेको व्यक्ति यो कोही पनि, तपाईँलाई म जसो भनिराखेको छु मेरो आफ्नो लागि यो सबै कुरा हुनुपर्छ, नत्र मैले तपाईँलाई भनेर केही फरक पर्दैन, मेरो जीवनमा हुनुपर्छ, हामी हरेकको जीवनमा हुनुपर्छ। पूर्ण वफादार, अङ्ग्रेजीमा लोयल भन्छ, येशुप्रति वफादार, आफैलाई उहाँमा समर्पण, उहाँको इच्छा बाहेक अरू केही कुरा नगर्ने, प्रत्येक क्षण, प्रत्येक पल, प्रत्येक समय हामी येशुको इच्छा गर्छौँ। अनि बाइबलमा येशु प्रभुको बारेमा के छ भने नि, 2000 वर्ष अगाडि गाईको गोठमा एउटा कमजोर बालकको रूपमा जन्मिएको जुन हाम्रो अगाडि तस्विर छ नि, येशु ख्रिस्ट कमजोर हुनुहुन्न, उहाँ त सिंह भन्दा शक्तिशाली गर्जन हुन्छ। अनि यसैया 6 अध्यायमा यसाइयाले देखेको दर्शन, त्यो सिंहासनमा, महिमामा, शक्तिमा, त्यहाँ स्वर्गदूतहरूले पवित्र 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 भन्दाखेरि त्यसको आवाजको शक्तिले भैँचालो गा जस्तो सबै कुरा हल्लिएको कुरा। अनि वास्तवमा यसैयाले जब त्यो परमेश्वरको महिमा, येशुको महिमा, उहाँको सिंहासन, उहाँको शक्ति देख्छ, यसैया जस्तो मान्छे, असल मान्छे, धर्मी मान्छे थिए, थरथर कामेर भन्न थाल्छन् म त खत्तम भएँ, किनभने मैले परमेश्वरको महिमा देखेको छु, म त दुष्ट मानिसहरूको बिचमा, के भन्छ त्यसलाई, खराब ओट भएका मानिसहरूको बिचमा बस्छु। अनि हामीले त्यहाँनिर देख्दछौँ कसरी फेरि यसैयालाई स्वर्गदूतले भुङ्रोबाट आगो ल्याएर उसको जिब्रोमा छोएर उसलाई पवित्र गर्नुहुन्छ। त्यसपछि यसैयाले परमेश्वरको कामको लागि म जान तयार छु। तपाईँले यसैया 6 अध्यायको 2-3 देखि 8-9 पद पढ्नुभयो भने त्यो सबै कुरा तपाईँले देख्नुहुन्छ। वास्तवमा कुनै पनि व्यक्ति जो क्रिस्चियन पक्का हुन्छ नि, येशूलाई भेटेको हुन्छ नि, यसैयाकै जस्तो हुन्छ। हामीले बाइबलमा थुप्रो उदाहरण पाउँछौँ, जकैयासको पनि उदाहरण पाउँछौँ, सामरी स्त्रीको पनि उदाहरण पाउँछौँ, त्यस्तो धेरै अरू व्यक्तिहरूको बारेमा हामीले उदाहरण पाउँछौँ, उनीहरू तयार हुन्छन्। पावलकै जीवनमा दमस्कसको रोडमा जाँदै गर्दाखेरि त येशुको विरुद्धमा क्रिस्चियनलाई मार्ने, पक्रने उद्योगमा लागेको व्यक्ति जब येसुलाई भेट्छ, येसुको शक्ति देख्छ, मिनेटमा परिवर्तन हुन्छ। अनि पावलको जीवनमा तपाईँले देख्नुभयो भने एउटै उद्देश्य परमेश्वरलाई महिमा दिने थियो, परमेश्वरको इच्छा गर्ने थियो। जेलखान बस्ने, कोरा खाने, पिटाई खाने, मृत्युदण्ड पाउने केही कुरो उनको लागि केही थिएन। किन थाहा छ तपाईँलाई? परमेश्वरले दिने कुरा चाहिँ संसारको कुराभन्दा महान छ। त्यही कारण कतिचोटि तपाईँ र मलाई यो दृष्टि खुलेकै छैन, यो आँखा खुलेकै छैन कि परमेश्वरले दिने कुरा र संसारको कुरामा भिन्नता के छ। त्यही कारणले हामी संसारकै कुरामा धेरै जस्तो निराश हुने काम गरिराखेका हुन्छौँ, धेरै जस्तो अगाडि एउटा विचार, भित्र अर्कै विचार। त्यसैले आज मेरो प्रार्थना छ कि हामीमा त्यस्तो छ भने पवित्र आत्माले तपाईँलाई भित्र बोल्नु भएको होस्, ताकि हामी परमेश्वरलाई पक्का पछ्याउन सकौँ। अनि त्यो कुरो म तपाईँलाई भन्न चाहन्छु। भजन सङ्ग्रहको कुरा हामीले गरेको छौँ सरसर्ती, अलिकति तपाईँलाई म भजन सङ्ग्रहको ब्याकग्राउन्ड पनि दिन चाहन्छु। आज तपाईँलाई कतिजनालाई अलिकति चासोपूर्ण हुन्छ। वास्तवमा यो भजन सङ्ग्रहको बारेमा विचार गर्दा धेरै कुरा छ। भजन सङ्ग्रह भनेर जुन राखिएको छ नि, यो चाहिँ भजनहरू हुन् जो चाहिँ परमेश्वरको मन्दिर, त्यो बेलामा पुरानो नियममा चाहिँ परमेश्वर मन्दिरमा रहनुहुन्थ्यो, पहिला मसाले बनाएको पालको महापवित्र स्थानमा, पछि परमेश्वर सोलोमन राजाले बनाएको मन्दिरको सबैभन्दा भित्र महापवित्र स्थान जो पर्दाभित्र, अनि त्यहाँ मान्छेहरू जब जम्मा हुन्थे त्यहाँ भजनहरू गाइन्थ्यो। अब यो भजनको बारेमा तपाईँलाई, यो भजन कसरी जम्मा भयो, के गरी आयो, कुन भजन पहिला, यसको बारेमा अलिकति ब्याकग्राउन्ड मलाई भन्न इन्ट्रेस्टिङ लाग्यो। भजन यो सङ्ग्रह चाहिँ करिब 1000 वर्ष लगाएर लेखिएको हो, एकै दिनमा लेखिएन, अनि एउटै व्यक्तिले पनि लेखेन। सबैभन्दा पहिले हामी त हेर्दाखेरि हामीलाई झट्ट धेरै ज्ञान नहुने मान्छेलाई के हुन्छ भने भजन सङ्ग्रह चाहिँ दाउद राजाले लेखेको भनिन्छ। होला, दाउद राजाले पनि लेखेको भजन थुप्रै छ, तर यहाँ दाउद राजाले लेखेको मात्र भजन छैन, मोसाले लेखेको भजन पनि छ। वास्तवमा मोसाले लेखेको भजन चाहिँ सबभन्दा पहिलाको भजन हो। सबैभन्दा पहिले लेखिएको भजन सङ्ग्रहमा चाहिँ भजन 90 अध्यायको भजन सङ्ग्रह जो छ मोसाले लेखेको, अनि त्यो उजाड स्थानमा हुँदाखेरि कुन समयमा लेखेको भन्दाखेरि यो 4400 BC भनेको चाहिँ येशु प्रभु जन्मिनुभन्दा 4400 कमसेकम त्योभन्दा केही वर्ष अगाडि, त्यो बेलामा चाहिँ उजाड स्थानमा इजरायलीहरू मिश्र देशबाट आउँदै गर्दा मोसाले परमेश्वरको आराधनाको लागि पवित्र आत्माको अगुवाईमा भजन सङ्ग्रह 90 चाहिँ लेखेका थिए। अर्को कुरा, भजन सङ्ग्रह हामीसँग 150 छ, एकैचोटि यो जम्मा भएन। अहिले मैले पहिलो कुरा के भन्दैछु, हामी भजन सङ्ग्रह 1 हेर्न गइरहेका छौँ, तर यसो विचार गर्दा पहिला चाहिँ भजन सङ्ग्रह 1 लेखियो होला, होइन, पहिलो त लेखिएको भजन सङ्ग्रह 90, त्यसको बारेमा हामी हेर्दै जान्छौँ। सो 1400 वर्ष अगाडि, केही त्योभन्दा नि केही वर्ष अगाडि, होइन, सबभन्दा अन्तिममा लेखेको भजन सङ्ग्रह चाहिँ 126 भजन, भजन 126 चाहिँ सबभन्दा अन्तिममा लेखेको, सबभन्दा अन्तिममा लेखेको भजन कहिले लेखेको थाहा छ? 400 BC, येशु प्रभु संसारमा जन्मिनुभन्दा 400 BC अगाडि यो 126 भजन लेखिएको थियो। त्योभन्दा अगाडि सबभन्दा पहिला लेखिएको भजन 90 भजन चाहिँ 1400 BC, जुन चाहिँ 1000 वर्ष अगाडि करिब करिब लेखिएको थियो, होइन? त्यसैले अब यहाँनिर भजन सङ्ग्रहलाई हामीले के भन्छौँ, 1000 र अरू केही वर्षहरू लगाएर लेखिएको भन्छन्। यो भजन सङ्ग्रह पुरै लेखिएर सङ्कलन हुने कुरा चाहिँ 1000 वर्ष र केही अरू वर्ष लगाएर लेखिएको भनेर भन्छ। त्यसैले पहिलो भजन लेखिएको र अन्तिम भजन लेखिएको बिच 1000 वर्ष जतिको समय लागेको थियो। यो तपाईँलाई मैले भने भजन सङ्ग्रह, भजनहरूको सङ्ग्रह भनेको चाहिँ त्यसलाई जम्मा फरक फरक, जस्तो 90 भजन चाहिँ मसाले लेखेका थिए, होइन, त्यसरी त्यो फरक फरक व्यक्तिले फरक फरक ठाउँमा यसलाई जम्मा गरेर सङ्ग्रह गर्ने चाहिँ एउटा समूह थियो। उनीहरूले लेख्या होइन, तर केही मानिसहरू समूह, मानिसहरूको समूहले यसलाई जम्मा गरे, अनि वास्तवमा ती व्यक्तिहरूले आफैले लेखेका चाहिँ होइनन्। त्यसरी त्यो जम्मा गर्दै गर्दाखेरि यिनीहरूलाई के गरे, त्यसको महत्व अनुसार त्यसको सन्दर्भ अनुसार उनीहरूले मिलाएर भजन सङ्ग्रह 1 देखि 150 मिलाएर राखे। अनि भजन सङ्ग्रह 1 चाहिँ किन 1 मा छ, जुन चाहिँ सबभन्दा पहिला लेखिया थिएन भन्ने कुरा एउटा महत्त्वपूर्ण छ। किनभने भजन सङ्ग्रहमा भजनहरूमध्ये 150 भजनहरूमध्ये सबभन्दा महत्त्वपूर्ण चाहिँ भजन सङ्ग्रह 1 हामी पाउँदछौँ। किनभनेदेखि भजन सङ्ग्रह 1 मुख्य कुरा छ, त्यसबाट नै अरू भजनहरू बगेर आउँछ। भजन सङ्ग्रह 1 ले जे कुरा गर्छ त्यही पुरा अरू बाइबल पनि त्यो भजन सङ्ग्रह 1 को कुरालाई बताउँछ। अब तपाईँलाई यो भजन सङ्ग्रह सङ्कलनको बारेमा एक दुईवटा कुरा भन्न चाहन्छु, त्यसपछि हामी भजन सङ्ग्रहमा जानेछौँ। भजन सङ्ग्रह सङ्कलन गर्दाखेरि सबभन्दा पहिला 40वटा भजनहरू जम्मा भएको थियो। अनि 40वटा भजनहरू भनेपछि तपाईँले तपाईँको भजन सङ्ग्रहको बाइबलमा भजन सङ्ग्रह पल्टाएर हेर्नुभयो भने 1 अध्यायको सबभन्दा माथि तपाईँले के पाउनुहुन्छ, पहिलो भाग भन्दाखेरि यहाँनिर 5वटा भागहरू छन्। भजन सङ्ग्रहमा 5वटा भाग छन् भनेको मतलब यो 5 चोटि लगाएर सङ्कलन भएको। पहिलो सङ्कलन चाहिँ 1 देखि 41 सम्म, एक भजन सङ्ग्रह 1 देखि 41 सम्म त्यति भजन चाहिँ 1 चोटि जम्मा भयो त्यो पहिलोमा पहिलो चोटिमा। त्यसपछि तपाईँले भजन सङ्ग्रह 42 अध्यायमा गएर हेर्नुभयो त्यसको माथि भने दोस्रो भाग, त्यहाँ चाहिँ भजन सङ्ग्रह 42 देखि 72 सम्म तपाईँले देख्नुहुन्छ। त्यो दोस्रो चोटिमा 5 चोटि लगाएर यो सङ्कलन गरियो 5 खण्डमा। सो पहिलो दोस्रो खण्डमा चाहिँ 42 देखि 72 जम्मा भए। यसको मतलब दोस्रो खण्ड यो चाहिँ दोस्रो खण्डको सङ्कलन। त्यसपछि तपाईँले भजन सङ्ग्रह 73मा त्यसको माथि 73 अध्यायको माथि हेर्नुभयो भने त्यहाँ तेस्रो भाग भनेर लेखेको तपाईँले देख्नुहुन्छ, तपाईँको बाइबलमै छ। तेस्रो भागमा कुन कुन भजन आयो भन्दाखेरि 73 देखि 89 भजनसम्म त्यहाँ आएको छ। सो तेस्रो सङ्कलन भन्ने यसलाई चाहिँ हामी तेस्रो सङ्कलन भनेर बुझ्छौँ। त्यसपछि भजन सङ्ग्रह 90 देखि 106 सम्म चौथो भाग तपाईँले 90 को माथि हेर्नुभयो भने त्यो देख्नुहुन्छ, 90 देखि 106 चौथो भाग। त्यसपछि भजन सङ्ग्रह 107 को माथि हेर्नुभयो भने पाँचौँ भाग तपाईँले देख्नुहुन्छ। सो पाँचौँ भाग चाहिँ भजन सङ्ग्रह 107 देखि भजन सङ्ग्रह 150 सम्म। यसरी सम्पूर्ण भजन 5 भिन्ना भिन्दै समयमा ती समूहहरूले सङ्कलन गरेर कुन चाहिँ पछि कुन चाहिँ अगाडि त्यसरी राख्ने काम त्यहाँ गरेको हामी देख्दछौँ। यसरी भजनहरू 600 वर्ष लगाएर 5 पटक लगाएर सङ्ग्रह गरियो। अब तपाईँलाई अलिकति यो भजनको बारेमा शिक्षा दिएँ मैले, तर भजन सङ्ग्रह एकदमै महत्त्वपूर्ण कुरा हो त्यो, किनभने त्यो एउटा परमेश्वरलाई महिमा दिने कुरा हो, त्यो एउटा परमेश्वरको वचन हो। भजन सङ्ग्रह परमेश्वरको वचन हो, पवित्र आत्माद्वारा परमेश्वर भजन सङ्ग्रहद्वारा बोल्नुहुन्छ। अब भजन 1लाई किन पहिलो भजनमा राखियो त्यसको बारेमा एक दुईवटा कुरा। यो भजन पहिला लेखिएकोले होइन, यो 1 नम्बर भजन 1 भनेर राखिएको, तर यो सबभन्दा महत्त्वपूर्ण भजन, सबैभन्दा महत्त्वपूर्ण भजन चाहिँ भजन 1 हो। यसलाई पहिलो नम्बरमा राखिएको छ। वास्तवमा अरू बाँकी भजनहरू भजन 1 को वर्णन गरिएको कुरा भन्न मिल्छ। भजन 1बाट यसरी बग्दै ती विषयहरूलाई वर्णन गर्दै त्यसलाई अझै के भन्छ त्यसलाई खुला गर्दै भजन 1बाट लगिएको हामी देख्दछौँ। मुख्य विषयहरू जो छ भजन 1मा लेखिएको छ, संसारमा 2 किसिमका मान्छे, केवल 2 किसिमका मान्छे छन्। पहिलो किसिमको मान्छे परमेश्वरबाट मुक्ति पाएका जो चाहिँ धार्मिकताको मार्गमा हिँड्नेहरू, भजन सङ्ग्रह 1मा त्यही एउटा छ। अर्को दुष्ट मान्छेहरू अथवा भक्तिहीन मानिसहरू जो चाहिँ परमेश्वरलाई नचिन्नेहरू, चाहे मन्दिर जाउन्, चाहे व्रत गरून्, चाहे धर्म गरून्, चाहे कुनै पनि गल्ती नगरून्, सबै येशूलाई नचिन्नेहरू त्यो भक्तिहीनको मार्गमा, किनभने उनले परमेश्वरलाई चिनेका छैनन्। कुनै पनि व्यक्ति परमेश्वरलाई चिनेपछि चाहिँ ऊ आशिषित व्यक्ति भयो, त्यही कुरो भजन सङ्ग्रह 1ले भन्छ। तर जो मान्छेले परमेश्वरलाई चिनेको छैन नि ऊ श्रापित व्यक्ति भयो। किन थाहा छ? आदमकै पालामा भएको पाप, त्यसको दण्डमा मान्छे जन्मिन्छ, पाप स्वभाव लिएर मान्छे जन्मिन्छ। तपाईँ र म पनि जन्मिँदाखेरि पाप स्वभावमा जन्मियो, अनि जब हामीले सुसमाचार सुनेर येशु प्रभुलाई ग्रहण गर्यौँ, हाम्रो जीवन दियौँ, उहाँले हामीलाई नयाँ जीवन दिनुभयो, हामीलाई नयाँ बनाउनु भयो, हाम्रो सबै श्रापहरू जति येशु ख्रिस्टको धार्मिकताबाट धोइदिनु भयो, उहाँको रगतले हामीलाई शुद्ध गर्नुभयो। अब हामी धार्मिकताका धन्य भनेको चाहिँ आशिषित मानिसहरू भनेर हामी त्यहाँ देख्दछौँ। अर्को एउटा अर्को कुरा चाहिँ भजन सङ्ग्रह एक र भजन सङ्ग्रह दुई पनि त्यहाँ सँगै राखिएको कारण छ। भजन सङ्ग्रह एकमा यो दुई किसिमको मान्छे, एउटा चाहिँ धार्मिक, एउटा चाहिँ भक्तिहीन अथवा दुष्ट। एउटा बाइबलमा भक्तिहीन भन्छ, अर्कोमा दुष्ट स्वभावको मान्छे भन्छ, होइन? तर भजन सङ्ग्रह दुईमा चाहिँ दुष्ट मानिसहरूको लागि चेतावनी दिएको छ, त्यसकारणले यो महत्त्वपूर्ण छ। भजन सङ्ग्रह एक र भजन सङ्ग्रह दुई एकअर्कामा सम्बन्धित छन्, यसलाई सँगै राखिएको हामी देख्दछौँ। उदाहरणको लागि भजन सङ्ग्रह एकको एकमा चाहिँ सुरुमा नै भनिएको छ, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन, धन्य हो। तर तपाईँले भजन सङ्ग्रह दुईको एकमा चाहिँ त्यो कुरा, त्यो त्यसलाई चेतावनी दिने काम गरिएको छ। अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किनकि तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदैछन्। त्यो चाहिँ अधर्मी मानिसहरू। भजन सङ्ग्रह एकको एकदेखि तीन सम्बन्ध के छ? त्यो आशिषित नहुने मान्छेहरूको बारेमा नेगेटिभ कुराहरू, नकारात्मक कुराहरू, यस्तोमा बस्दैन, यस्तो कुरा गर्दैन, यस्तो कुरा गर्दैन, त्यहाँ नै लेखिएको छ। दुष्टहरूको मार्गमा चल्दैन, त्यस्तो सबै कुरा लेखिएको छ नि। त्यसकारण जो दुष्ट काम गर्छ त्यो त परमेश्वरको दण्डको भागीदार हुन्छ, यो कुरा हामी यहाँ देख्दछौँ। अब भजन सङ्ग्रह एकमा यसको थुप्रै कुरा छ, तर तपाईँलाई म छोटो छोटो गरेर छिटो छिटो सिद्धाउनु प्रयास गर्छु, जहिले पनि मेरो समय लामो हुन्छ, होइन? त्यसकारणले भजन सङ्ग्रह एकले भन्छ दुई मार्ग मात्र छन्। तपाईँलाई मैले अघि भने दुई किसिमको मान्छे मात्र छन्। कतिजना मान्छेहरूको विचारमा चाहिँ हामी त भलाद्मी नै छौँ, हामीले केही नराम्रो पनि गरेका छैन, एकदम न भ्रष्टाचार गरेका छ न केही गरेका छ। तपाईँलाई थाहा छ, कुनै पनि व्यक्ति येशु ख्रिस्टको रगतद्वारा अथवा उहाँमा विश्वास गरेर उसको पाप क्षमा भएर ऊ येशु ख्रिस्टको धार्मिकतामा धर्मी ठहरिएन भनेदेखि उसमा परमेश्वरको श्राप हुन्छ। यो डरलाग्दो कुरा हो। यो कुरालाई तपाईँले राम्रोसँग बुझ्नुभयो भने नि हामी सुसमाचारको लागि जाउँ भनेर कसैले भन्नु पर्दैन, तपाईँ त्यसमा त दिन दिन जानुहुन्छ। किनभने कुनै पनि व्यक्ति मृत्युबाट जीवनमा सर्ने, जसले अनन्तसम्म उसको जीवनमा यति ठुलो प्रभाव पार्छ, अनन्त मृत्यु, आत्मिकी मृत्यु, जहाँ चाहिँ कहिले आगो निभ्दैन, न किरा मर्छ न तिर्खा मेट्छ, त्यो ठाउँमा सधैँको लागि परिन्छ पापै नगर्ने व्यक्ति पनि। पाप नगर्ने भन्दाखेरि उसले बुझेर यो संसारमा गरेका छैन, तर येशूलाई मुक्तिदाता नगर्ने मान्छे एउटा खण्डमा छ, येशूको धार्मिकता पाउने मान्छे अर्को खण्डमा छ। त्यसैले दुईटा मार्ग बाइबलमा, दुईटा 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 धेरै कुरा छ, धार्मिकताको मार्ग या धार्मिकता अधर्मी अथवा अधर्मीहरूको मार्ग, दुष्टताको मार्ग, भक्तिहीनको मार्ग, दुईटा मार्ग छ। भजन सङ्ग्रह एकमा त्यही कुरा क्लियर भनेको छ। अनि वास्तवमा हरेक मान्छेले उसले गरेको क्रियाकलाप, उसको अङ्ग्रेजीमा एटिच्युड भन्छ, उसको अवधारणा, उसको हरेक कुराको नियत, हरेक कुरालाई सोच्ने सोच, कहिले जम्मै भित्रैदेखिको उसको भावना, उसको प्रेरणा, यो सबै कुरा कि चाहिँ धार्मिकतामा छ कि चाहिँ अधार्मिकतामा छ। तपाईँमा अधार्मिकता छ भने येशूको आत्मा तपाईँमा काम गरिराख्नु भएको छैन, यो एकदमै क्लियर कुरा हो। यो कसैलाई न त दुःख के भन्छ त्यसलाई चित्त दुखाएर भनेको कुरा हो न केही हो, यो त परमेश्वरको वचनले भन्छ। मान्छे कि चाहिँ अन्धकारको राज्यमा छ कि चाहिँ ज्योतिको राज्यमा, ज्योतिको राज्यमा येशू प्रभु राज्य गर्नुहुन्छ, उहाँको राज्यको अन्त कहिल्यै हुँदैन। उहाँको राज्यमा येशू प्रभुद्वारा प्रवेश गरिन्छ। भजन सङ्ग्रह दुईमा दुष्टहरूको मार्गमा हुने हरूलाई चेतावनी दिएको कुरा मैले भने। भजन सोलोमन राजाले बनाएको मन्दिरमा आराधना स्तुति गर्दाखेरि गाउनलाई सङ्ग्रह गरिएको थियो, होइन? मैले त्यो कुरा अघि सुरुमै भने। अनि त्यो सङ्ग्रह सामूहिक मान्छेको समूहबाट पाँच पाँचचोटि लगाएर गरिएको थियो। अनि सलमन राजाको मन्दिर एकचोटि नाश भयो, त्यसपछि त्यो मन्दिर सानो बनाइयो, त्यसपछि पुनर्निर्माण सानो भएको थियो। त्यही सानो मन्दिरमा पनि दोस्रो चोटिको पुनर्निर्माण निर्माणपछि पनि त्यहाँ भजन गाइन्थ्यो परमेश्वरको आराधना स्तुतिको लागि। त्यसैले भजन आज पनि हामी गाउँछौँ, हामी भजन सङ्ग्रहबाट पढ्छौँ अहिले, होइन? तर वास्तवमा यो गाउने भजन, तर यो परमेश्वरको वचन हो। त्यसैले जब मानिसहरू परमेश्वरको घरमा जम्मा हुन्थे, उनीहरूले यी भजनहरू परमेश्वरको महिमाको लागि गाउँदथे। अनि त्यो गाउँदै गर्दाखेरि, भजन गाउँदै गर्दाखेरि मानिसहरूलाई के कुराको सम्झना हुन्थ्यो भने, उनीहरू कुन चाहिँ मार्गमा छन्, धार्मिकताको कि दुष्टताको। यो हामी हरेकको लागि, मैले तपाईँलाई एउटा पद भनेको थिएँ नि, हाम्रो विश्वासमा हामी कहाँ छौँ भने हामीले जाँच्नुपर्छ, निरन्तर हरेक व्यक्तिले आफैलाई जाँच्नुपर्छ। जब परमेश्वरको वचन अथवा भजन सङ्ग्रह पढ्दै गर्छौँ, हामी कुन चाहिँ मार्गमा छौँ। यदि हामी गलत मार्गमा रहेछौँ भनेदेखि परमेश्वरले अहिले नै हामीलाई बोलाउँदै हुनुहुन्छ, हामी सही मार्गमा जान पश्चाताप गरेर उहाँलाई अपनाउन सक्छौँ। जीवनमा दुईवटा मार्ग मात्र छन्, मानिसहरू यी दुई मार्गमध्ये कुनै एक मार्गमा हिँडेका हुन्छन्, यो कुरो क्लियर। त्यसैले तपाईँको दिमाग, तपाईँको समाज, तपाईँको हृदय, तपाईँको सोच प्रष्ट हुनुपर्छ। कतिचोटि मान्छेहरूलाई यो आशास हुँदैन, मण्डली जाँदा मानिसहरूको अगाडि, पास्टरको अगाडि एकदम ठिक्क जयमसी, भित्र मनमा अर्कै कुरा हुन सक्छ, सम्भव। तर त्यस्तो अर्को कुरा हुने कुरा चाहिँ धार्मिकताको मार्गको कुरा होइन। त्यही कारणले म तपाईँलाई घरिघरि भन्छु, मण्डली कुनै व्यक्तिको हुँदै हुँदैन, मण्डली येशु प्रभुले बनाउनुहुन्छ, येशु प्रभुको मण्डली हो। हामी मण्डलीको भाग हुन्छौँ उहाँको अनुग्रहमा, हामी आफै त केही पनि हुँदैनौँ। त्यसैले मान्छेले जब त्यो पाउँछ नि, थाहा पाउँछ नि, मण्डलीको शिर येशु हुनुहुन्छ भनेर थाहा पाउँछ नि, उसले एउटा एउटा किञ्चित एउटा रौँ पनि येशुको येशुलाई मन नपर्ने वचनभन्दा फरक कुरा गर्दैन। जब मान्छेहरू घमण्डमा, ईर्ष्यामा, विरोधमा, भित्रदेखि लोभमा, डाहमा काम गरेर आउँछ नि, उनीहरू कहिल्यै त्यो अन्धकारको आत्माबाट छुटकारा पाएनन्। उनीहरूले त्यही शासनमा उनीहरू छन्, बाहिरबाट उनीहरू क्रिस्चियन, तर भित्र उनीहरू क्रिस्चियन भएको हुँदैन। त्यही कारण तपाईँलाई म घरिघरि सम्झाउँछु यो कुरा, हामीलाई क्रिस्चियन हुने र नहुने कुरा परमेश्वरले आज गर्नुहुन्छ, तर तपाईँको निर्णय हुनुपर्छ, मेरो निर्णय हुनुपर्छ। हामीले जबसम्म येशूलाई ग्रहण गर्दैनौँ, उहाँको प्रभुत्वलाई स्वीकार्दैनौँ, प्रभु आजदेखि तपाईँको सबै कुरा गर्छु, तपाईँको दास म हो, तपाईँको वचन पालन गरेर जिउँछु, जबसम्म त्यो कुराको निर्णय हुँदैन नि प्रियहरू, कसैले जबरजस्ती गर्नुहुन्न नि, होइन? त्यस कारणले मानिसहरू यो दुईवटा मार्गमध्ये कुनै एउटा मार्गमा हिँड्छन्, धार्मिकताको मार्ग, भक्तिहीनताको मार्ग, दुष्टको मार्ग। अनि हामी आफैलाई सधैँ जाँच्नुपर्छ कि हामी कुन मार्गमा हिँड्दैछौँ। हो, यो आजको लागि सबभन्दा आशिषित कुरा यही हो, कुन मार्गमा हामी हिँड्दछौँ। एउटा चाहिँ धार्मिकताको, अर्को चाहिँ दुष्टताको मार्ग। जो जो सामूहिक आराधनामा जम्मा हुन्थे, तिनीहरूले आफैलाई जाँच्नुपर्छ कि उनीहरू कुन मार्गमा हिँड्दैछन्। मण्डलीमा हामी सङ्गतिमा आउने कारण किन रे? एकले अर्कालाई असल काम गर्न र प्रेम गर्न उत्साह दिने। हामी अन्धकारको मार्गमा नहिँडौँ, हामी परीक्षामा नपरौँ, एकले अर्कालाई उत्साह दिने, हामी परमेश्वरमा अझै नजिक जाने। आज पनि हामीहरू यसलाई हेर्छौँ हेर्छौँ भने त्यही प्रश्न हाम्रो लागि पनि हो, हामी कुन मार्गमा हिँड्दैछौँ। के हामी धार्मिकताको मार्गमा छौँ, कि हामी यो कुरा साँच्चै धार्मिकताको मार्गमा भएको कुरा साँच्चै निश्चयतामा छौँ, यो प्रश्न हामी हरेकको लागि हो। अघि मैले भनेको थिएँ नि, येशु ख्रिस्टलाई चिनेका छौँ, जसले येशुलाई चिनेको छ ऊ धार्मिकताको मार्गमा हुन्छ, किनभने धार्मिकताको मार्ग येशुको मार्ग हो, किनभने येशु प्रभुले युहन्ना 14:6 बाटो सत्य र जीवन मै हुँ भन्नुभयो, म बाहेक कोहीद्वारा पिता कहाँ जान सक्दैन। येशुको मार्ग पश्चातापबाट मात्रै आउँछ, जब संसार र पापलाई त्यागिन्छ, येशुलाई प्रभु मानिन्छ, आफ्नो स्वार्थ पनि त्यागिन्छ, पाप स्वभावलाई क्रुसमा टाँगिन्छ, अनि त्यो मान्छे येशुको मार्गमा हुन्छ। संसारलाई पनि बटुली राख्ने, सबै कुरा आफ्नो स्वार्थको लागि, फाइदाको लागि अगाडि बढ्ने, तर बाहिर चाहिँ म क्रिस्चियन भन्ने त्यो काम लाग्दैन, त्यो त के पनि काम लाग्दैन, उसलाई केही फाइदा हुँदैन। अनि त्यसै कारणले यो धार्मिकता अथवा दुष्टताको मार्ग कुनमा छ, यसलाई बुझ्ने कुरा अति महत्त्वपूर्ण छ। अनि धार्मिकताको मार्ग बाहेक एउटा अर्को मार्ग चाहिँ के छ, नाशमा पुर्याउने मार्ग, त्यो कुरो हामीलाई क्लियर हुनुपर्छ। जो भजन एकले विश्वासीहरूलाई, यो भजन एक अध्यायमा विश्वासीहरूलाई सही मार्गमा छौ कि छैनौ भनी जाँचेर निश्चय गर्नलाई मद्दत गर्दछ। विश्वास गरि नसकेकाहरूलाई धार्मिकताको मार्गमा हिँड्ने सन्देश दिन्छ। जो मान्छेले ख्रिस्टलाई चिनेकै छैन उनीहरूलाई एउटा सन्देश हुन्छ, सुसमाचार हुन्छ कि हामीले धार्मिकताको मार्गमा हिँड्नु पर्ने रहेछ। त्यसैले यस भजन सङ्ग्रह एकको एकमा यसको यो धार्मिकताको बाटो हिँड्ने अथवा दुष्टताको, भक्तिहीनताको, यो दुईटाको बिचमा केही कुरा छैन, कि भित्र कि बाहिर, कि धार्मिकता कि दुष्टता। त्यही कारण यो कुरो क्लियर हुनु पर्यो, तपाईँ र म भित्र छौँ कि बाहिर छौँ। दुष्टताको मार्गले कहाँ पुर्याउँछ? नाशमा, त्यो निश्चित छ। अनि भजन सङ्ग्रहको सन्देश प्रष्ट छ, हामीले यसमा प्रष्टसँग राम्रोसँग गइरहेर हेऱ्यौँ भनेदेखि यही कुरा हामीले सन्देश पाउँदछौँ। भजन सङ्ग्रह एक अध्यायको एकदेखि तीन पद धार्मिकताको मार्ग सम्बन्धमा छ, अनि त्यो धार्मिकतामा को मार्गमा हिँड्ने मान्छे कस्तो हुन्छ भनेर त्यहाँ लेखिएको छ। अनि अर्को चाहिँ चारदेखि, भजन सङ्ग्रह एक अध्यायको चारदेखि छमा चाहिँ भक्तिहीनताको मार्ग अथवा दुष्टताको मार्ग, जुन चाहिँ भक्तिहीनको मार्ग हो, त्यसको बारेमा त्यहाँ लेखेको छ। भजन सङ्ग्रह एक महत्त्वपूर्ण भजन हो, हामीले कमसेकम यो भजन, यो एउटा एक अध्याय भजन मात्रै भए पनि प्रष्टसँग राम्रोसँग गहिरेर जान्न आवश्यक छ। किनभनेदेखि यो एकदमै महत्त्वपूर्ण भजन हो, सबै अरू भजन यसैको आधारमा छ। अनि यसलाई शीर्षक, यसको थुप्रै शीर्षकहरू दिन सकिन्छ। अनि पहिलो शीर्षक हुनसक्छ आशिषको घोषणा अथवा उद्घोषणा अथवा प्रतिज्ञा, अनि भन्न सकिन्छ। अर्को दोस्रो पक्ष चाहिँ दुष्टको कस्तो दुष्टको अवस्था कस्तो हुन्छ। अब यो भजनको सुरु चाहिँ यसरी गरिएको छ, भजन सङ्ग्रह एक अध्यायको एकमा, अब तपाईँलाई मैले भजन सङ्ग्रह एक अध्यायको एकमा लग्न चाहन्छु। भजन सङ्ग्रह एक अध्यायको एकमा यहाँ यस्तो लेखेको छ, धन्य हो त्यो मानिस जो भक्तिहीनहरू अथवा दुष्ट, है यो त भक्तिहीन कुनै बाइबलमा दुष्ट छ, हरूको सल्लाहमा हिँड्दैन। अब यहाँ तपाईँलाई के हुन्छ भने नि, त्यो सल्लाहमा हिँड्ने भने यहाँ कस्तो हुन्छ, कहिलेकाहीँ मान्छेहरू आफू त ठिकै छ तर उनीहरूको साथी सङ्गति गुट चाहिँ ठिक छैन, कोही कोही विरोध गर्ने, गनगन गर्ने, अर्कालाई कोही कोही झुटा बोल्नेको सङ्गतमा पनि हुन्छ, अनि कहिलेकाहीँ लोली मिलाउँछ। कहिलेकाहीँ होसियारी हुनुहोस्, तपाईँ कुन चाहिँ सल्लाहमा हुनुहुन्छ, के तपाईँ भक्तिहीनताको कि धार्मिकताको, होइन? अनि पापीहरूको बाटोमा बस्दछ, न त पापीहरूको बाटोमा बस्छ भनेको मतलब पापीहरूको बाटोमा ऊ बस्दैन, त्यो मान्छे धन्य हो। त्यसैले धन्य हो त्यो मानिस, यो चारवटा शब्दमा अहिले हामीले एकछिन कुरा गर्छौँ, तर तपाईँलाई मैले यहाँबाट आजको वचन सुरु गर्न चाहन्छु। त्यसैले पहिलो कुरा चाहिँ, यहाँनिर दुईवटा विषय हामीले हेरेको थियौँ, अनि एउटा चाहिँ आशिषको घोषणा भनेर हामीले हेरेको थियौँ। एकछिन म यो छवटै पद पढ्न चाहन्छु, तर उसको आनन्द परमप्रभुको व्यवस्थामा हुँदछ र उहाँकै व्यवस्थामा उसले दिनरात मनन गर्दछ। तिनमा, तब ऊ पानीमा पानीका नदीहरूको किनारमा रोपिएको, रुख लेखेको पुख भएछ, रुख चाहिँ हुनेछ जसले आफ्नो ऋतुमा आफ्नो फल फलाउँछ, उसको पात पनि कहिल्यै पात पनि ओइलाइने छैन, अनि उसले जे गर्दछ त्यो गर्दछ, त्यो त्यसमा सफल हुनेछ, होइन? अब चार पदमा, भक्तिहीनहरू त्यस्ता हुँदैनन्। अब चार पददेखि उता चाहिँ दुष्ट स्वभावका मान्छेहरूको बारेमा, पहिलो चाहिँ धार्मिकताको बाटोमा हिँड्ने, दोस्रो चाहिँ अधार्मिकता अथवा भक्तिहीनको बाटोमा हिँड्ने, दुष्टहरूको बाटोमा हिँड्ने, अनि दुष्टहरूको बाटोमा हिँड्ने चाहिँ भुस जस्तो हुन्छन्। तपाईँलाई थाहा छ भुस भनेको धानको भुस होइन, अथवा जुनसुकै कुराको भुस, त्यसको कुनै मूल्य हुँदैन, कुनै अर्थ हुँदैन, हावाले जता पनि उडाएर लगिदिन्छ। जसलाई हावाले उडाई लैजान्छ, पाँच पद। यस कारण भक्तिहीनहरू न्यायमा खडा रहने छैनन्। न्याय भनेको चाहिँ परमेश्वरको न्याय। एउटा पोइन्ट के छ भने नि, पहिला कुरा त खडा रहने छैनन् भनेको चाहिँ न्याय हुनेवाला छ। अनि हामीले प्रकाशको पुस्तकको अन्तिममा 20:21मा यो न्यायको बारेमा हामी पढ्छौँ। त्यो ठुलो सेतो सिंहासनको न्याय भनिन्छ। यो जो मान्छे विश्वास गरेका छैनन् उनीहरू खडा रहने छैनन् भनेको मतलब चाहिँ कतिचोटि के अर्थ लाग्छ भने उनीहरूलाई, उनीहरूको त न्याय नै हुँदैन, पहिला नै फेल खाइसक्यो, पहिला नै संसार के भन्छ दण्डको लागि निर्णय भइसक्यो। न्याय आउने त त्यतिखेर हो न उनीहरू दण्डबाट बच्छन् कि भनेर। न त पापीहरू नै धर्मी जनहरूको सभामा खडा रहने छन्। देख्नुहुन्छ, पापीहरू धर्मी जनहरूको सभामा पनि खडा रहनु सक्दैन। अब छ पदमा, किनकि परमप्रभुले धर्मी जनहरूको बाटो जान्नुहुन्छ तर भक्तिहीनहरू अथवा दुष्टहरूको बाटो नष्ट हुनेछ। अनि त्यो कुरो चाहिँ हामी यहाँ देख्दछौँ, दुष्टहरूको बाटो चाहिँ नष्ट हुनेछ। भजन सङ्ग्रह आशिष दिने कुराबाट सुरु हुन्छ। यहाँ धार्मिकताको मार्गमा हिँड्नेहरूको लागि विशेष आशिष या आशिषको घोषणाबाट सुरु भएको छ। धार्मिकताको मार्गमा हिँड्ने होइन, धार्मिकताको बाटोमा हिँड्ने मानिस को हो त? कसलाई धार्मिकताको बाटोमा हिँड्ने मानिस भनेर भनिन्छ? त्यसको बारेमा सोच्नु छ। उनीहरू येशु ख्रिस्टमा जीवन पाएका क्रिस्चियन विश्वासीहरू। अनि पहिलो चार शब्दलाई हामी हेर्छौँ, धन्य हो त्यो मानिस। अनि त्यो मानिस भन्दा चाहिँ यहाँ पुरुष र स्त्री दुवै भए होइन, तर तपाईँलाई म भन्छु, एउटा अङ्ग्रेजीमा हेऱ्यो भने चाहिँ हाउ ब्लेसेड इज द म्यान। अनि त्यो ब्लेसेड भन्ने शब्द अङ्ग्रेजीमा छ, यहाँ धन्य भन्ने शब्द नेपालीमा छ। अनि कतिचोटि यसको कतिवटा अनुवादमा चाहिँ खुसी भन्ने शब्द छ, तर यो धन्य भन्ने शब्द, आशिषित अथवा ब्लेसेड भन्ने शब्द एकदमै महत्त्वपूर्ण शब्द हो बाइबलमा। यसको बारेमा धेरै कुराहरू छ। ओरिजिनल भाषामा जब यो लेखिएको थियो, त्यो भाषामा यो धन्य भन्ने शब्द अथवा आशिषित अथवा ब्लेसेड भन्ने शब्द चाहिँ प्लुरल भनेको चाहिँ बहुवचनमा थियो, भनेको मतलब त्यो आशिषित चाहिँ प्रशस्त आशिषित। त्यसैले यो एकदमै महत्त्वपूर्ण कुरा छ भनेर हामी बुझ्छौँ। यहाँ आशिष दिने परमेश्वर आफै हुनुहुन्छ। परमेश्वरबाट आउने आशिष बाहेक अर्को कुनै आशिष छैन, कारण सबै आशिषको स्रोत परमेश्वर आफै हुनुहुन्छ। यो कुरो तपाईँले विचार गर्नुहुन्छ, परमेश्वर बाहेक अर्को बाटोबाट उपाय छैन, आशा छैन। अनि तपाईँहरू मेरो लागि परमेश्वर आफ्नो पुत्र पठाउनु भयो ताकि उहाँद्वारा हामी परमेश्वरको आशिष पाउँ। सबै आशिष दिनुहुने परमेश्वर नै हुनुहुन्छ। त्यसकारण तपाईँले यो याकुब 1:17 हेऱ्यो भने हरेक असल दान, हरेक सिद्ध वरदान स्वर्गबाटको हो। यो वरदान ज्योतिका पिताबाट आउँछ, बदलिरहने छाया जस्तो उहाँमा कुनै हेरफेर हुँदैन, किनभने परमेश्वर अथवा येशु प्रभुमा बदलिने छाया छैन। उहाँ जे भन्नुहुन्छ त्यो गर्नुहुन्छ। उहाँ कहिले अपरिवर्तनीय, हिजो आज सधैँभरि येशु समान छन्। हामी फेर्छौँ, उनी मात्र कहिल्यै फेर्दैनन्। यो कुरो हामीले पढ्ने गर्छौँ। त्यसैले यहाँनिर यो चारवटा शब्द धन्य, यो एक पदमा धन्य हो त्यो मानिस, यो चारवटा शब्दको बारेमा तपाईँलाई कस्तो के भन्न खोजिएको, को हो धन्य, अथवा अङ्ग्रेजीमा ब्लेसेड, अथवा त्यसलाई सही नेपाली अर्थमा पनि बुझ्ने हो भने आशिषै आशिषले भरिपूर्ण व्यक्ति भनेर भन्नुपर्छ। त्यो पहिलो कुरा चाहिँ के हुन्छ भने, यो चारवटा शब्दको पहिलो कुरा गऱ्यो भने, परमेश्वरबाट बाहेक हाम्रो जीवनको निम्ति आशिष आउने अर्को कुनै स्रोत छैन। परमेश्वर मात्रै सबै आशिषहरूको स्रोत हुनुहुन्छ। मैले भर्खरै भने सबै आशिष दिने परमेश्वर आफै हुनुहुन्छ। मानिसले कुनै पनि आशिष पाउनु हो भने, कति पनि केही पनि आशिषको रूपमा पाउनु हो भने, माथिबाट भरोसा गर्नुपर्छ, माथिबाट आएको हुनुपर्छ, अथवा परमेश्वरले दिएको हुनुपर्छ। अनि हामीले जुन चाहिँ याकुब 1:17 देख्छौँ, परमेश्वर पिता जो कहिल्यै नबद्लिने ज्योतिका पिताबाट आउँछ हरेक असल वरदान। त्यसैले तपाईँ र मैले परमेश्वरमा भरोसा गर्नुपर्छ। वास्तवमा धन्य भनेको होइन, धन्य भनेको तपाईँले यो एक पदमा देख्नुहुन्छ नि, धन्य भन्नुको अर्थ चाहिँ के हुन्छ? धन्य भनेको अर्थ मतलब चाहिँ त्यो आशिष, आशिषित। मैले अघि बहुवचनको कुरा गरेँ होइन, अनि त्यो चाहिँ त्यो सिङ्गुलर वचनमा होइन, प्रशस्तताको वचनमा। वास्तवमा यसलाई आशिषितहरू भन्न सकिन्छ, आशिषै आशिषले भरिपूर्णहरू, प्रशस्त आशिष भएकाहरू भन्न सकिन्छ। त्यो को मान्छे? जो मान्छे परमेश्वरमा धार्मिक ठहरिएको छ, येशूको धार्मिकतामा शुद्ध गरिएको छ, परमेश्वरको छोराछोरी भएको छ, मतलब प्रशस्त आशिष उसमा छ। अनि वास्तवमा त्यो अलिकति त्यसको विचार चाहिँ हामीले युहन्ना 10:10 हामी देख्दछौँ। मैले यहाँ राख्न बिर्सेछु, युहन्ना 10:10 के लेखेको छ तपाईँलाई म पढिदिन्छु। युहन्ना 10:10 के छ भनेदेखि, चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिमीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ। यस प्रभुले किन के भन्दै हुनुहुन्छ? म आएको चाहिँ तिमीहरूले जीवन पाओस्, त्यो चाहिँ घटी होइन, अपुग होइन, प्रशस्त ठिक्कै मात्रै होइन, जे चाहिन्छ त्यही रूपमा प्रशस्त जीवन पाओस् भन्ने हेतुले म आएँ भनेर येशु प्रभुले भन्नुहुन्छ, प्रशस्त। अनि परमेश्वरबाट आउने आशिष हाम्रो जीवनमा सबै खाँचोलाई प्रशस्त भरपूरी रूपमा पुरा गराउँछ, किनभने यो प्रशस्त मात्राको आशिष हो। अब अर्को कुरा, धन्य भन्ने शब्दमा आशिषित त्यो मान्छे हुन्छ, मतलब त्यो दुई किसिमको आशिषको अर्थ हुन्छ। पहिलो किसिमको आशिष चाहिँ त्यो व्यक्ति परमेश्वरसँग, पहिलो किसिमको धन्य आशिषित ब्लेसेड परमेश्वरसँग साँचो सम्बन्धमा रहेको मानिस, उसले आफ्नो पापको क्षमा पाइसकेको छ, परमेश्वरसँग उसको सही पवित्र सम्बन्ध छ, त्यो त्यो आशिषित व्यक्ति सम्बन्धमा छ, परमेश्वरसँगको सम्बन्धमा छ, पहिलो आशिष। अनि रोमीको पुस्तकमा पाउलले लेखेका छन्, येशू ख्रिस्टद्वारा हामी धर्मी ठहरिन्छौँ। तपाईँलाई मैले पाँचवटा शब्द सिकाउँथेँ नि, चारवटा शब्द। येशूमा हुनु अगाडि कन्डेमिनेसन, दण्डको भागीदार, येशूमा विश्वास गरेर जस्टिफिकेसन, त्यसपछि पवित्रीकरण, सेङ्क्टिफिकेसन। जस्टिफिकेसन धर्मी ठहरिनु, परमेश्वरको अगाडि पापरहित हुनु, त्यसपछि पवित्रकरण, पवित्र हुनु, त्यसपछि ग्लोरिफिकेसन, महिमित हुनु, जो चाहिँ आजै हामी परमेश्वरको महिमा सँगसँगै अगाडि बढ्छौँ, तर एक दिन येशूको दोस्रो आगमनमा हामी सधैँको लागि महिमित हुन्छौँ। परमेश्वरले बचाउनु हुने अनुग्रह, अङ्ग्रेजीमा सेभिङ फे ग्रेस भन्छ, कुनै पनि व्यक्ति आफ्नो कर्मले, आफ्नो कोसिसले, आफ्नो क्षमताले यो धन्य हुनु सक्दैन, उसले परमेश्वरको अनुग्रहमा भरोसा गर्नुपर्छ, आफ्नो जीवन परमेश्वरलाई दिनुपर्छ। अनि परमेश्वरले येशू ख्रिस्टको अनुग्रह, जो बचाउने अनुग्रह छ, अनुग्रह भन्ने बित्तिकै परमेश्वरबाट आउने सहायता भन्ने बुझिन्छ, अनि ऊ चाहिँ त्यो मानिस चाहिँ के हुन्छ, परमेश्वरको सामु र सबै अवस्थामा निर्दोष, पाप नगरेको अवस्थामा पुग्छ, त्यो एउटा धन्य। संसारमा सबै, यतिखेर संसारमा कतिजना मान्छे छन्? 8 बिलियन भन्छ, 8 बिलियन मान्छेहरू संसारमा छन्। तपाईँलाई म भन्छु, अघि सुरुमा नि भनिसकेँ मैले, यो 8 बिलियन मान्छे केवल दुई भागमा बाँडिन्छन्। यी दुई किसिमका मान्छे छन्। एउटा मान्छे भजन सङ्ग्रह 1:1-3, अर्को मान्छे 4-6, 1-3 येशू ख्रिस्टको धार्मिकता पाएर धर्मी ठहरिएको, धन्य परमेश्वरको सम्बन्धमा। अनि त्यहाँनिर जुन जुन शब्द लेखिएको छ, प्रियहरू हो, भक्तिहीनहरूको सल्लाहमा, दुष्टहरूको सल्लाहमा हिँड्दैन, पापीहरूको बाटोमा बस्दैन, अनि परमप्रभुको आनन्दको व्यवस्थामा रहन्छ, त्यो खालको मान्छे। पहिलो आशिषित चाहिँ परमेश्वरसँगको सम्बन्ध। त्यसकारणले यहाँनिर यो दुई किसिमको मान्छेभित्र तपाईँ र म कुन चाहिँ पक्षमा छौँ हामीले जाँच्नु पर्ने हुन्छ। अनि आशिषित धन्य मानिसहरू, दोस्रो मानिसहरू चाहिँ श्रापित मानिसहरू, जो चाहिँ परमेश्वरबाट क्षमा पाएको छैन, त्यो दण्डको भागीदार छ। हामी कुन समूहमा छौँ यो हामीले आफैलाई जाँच्ने कुरा हो। श्रापितमा हो कि धन्य परमेश्वरको आशिष पाएको? प्रत्येक जो येशूलाई पछ्याउँछन् अनि दुष्टको मार्गमा हिँड्दैनन् तिनीहरू परमेश्वरमा श्रापित व्यक्तिहरू हुन्छन्। दुष्टको मार्गमा नहिँड्ने चाहिँ धर्मी हुन्छन्, तर दुष्टको मार्गमा हिँड्ने चाहिँ श्रापित हुन्छन्। श्रापित कुराबाट परमेश्वरले नै हामीलाई छुटकारा दिनुहुन्छ। मानिसहरूप्रति परमेश्वरको क्रोध हुन्छ जबसम्म उसको पाप क्षमा हुँदैन। अर्को समूहमा भजन सङ्ग्रह एकमा भनिएको छ, प्रत्येक मानिस जो धार्मिकताको मार्गमा छन् तिनीहरू परमेश्वरले बचाउने परमेश्वरको बचाउने अनुग्रहमा, उहाँको प्रशस्तताको आशिषमा भरपुरी भएका हुन्छन्। तिनीहरू परमेश्वरको निगाह पाएका हुन्छन्। यी मानिसहरू प्रत्येकका सबै पाप क्षमा भएको हुन्छ। सबै पाप के पनि बाँकी रहेको हुँदैन। प्रत्येक मानिसहरू येशू ख्रिस्टको धार्मिकताको वस्त्र पहिरिएका हुन्छन्। क्लोथ विथ द राइचसनेस अफ क्राइस्ट, येशूको धार्मिकताको वस्त्र उनीहरूले पहिरेका हुन्छन्। परमेश्वरले हेर्दाखेरि उनीहरूमा येशू जस्तै धर्मी देख्नुहुन्छ। यो आशिषित धन्य भन्नुको मुख्य अर्थ हो परमेश्वरको पुत्र येशू ख्रिस्ट जो स्वर्गमा परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ। जतिले ख्रिस्टलाई विश्वास गरे, हामीले एफिसी 2 अध्यायमा पढेका थियौँ, त्यसको 6 पदमा तपाईँले हेर्नु भने हामी पनि येशू ख्रिस्टसँगै बौरी उठाइएर स्वर्गीय स्थानमा बसालिएका छौँ। उहाँको धार्मिकता पाएर धन्य भएका व्यक्तिहरू अनि अनन्त आशिषको भरपुरीमा हामी हुँदछौँ। अब यहाँनिर त्यो पहिलो धन्य भनेको, आशिषित भनेको पहिलो अर्थ त्यो, पाप क्षमा पाएको, परमेश्वरसँग सम्बन्धमा आएको, परमेश्वरको आशिषमा रहेको, परमेश्वरको सम्पूर्ण कुरा प्राप्त गरेको, उसको आवश्यकता केही नभएको। अब दोस्रो मतलब चाहिँ, आशिषित हुनुको मतलब चाहिँ आनन्दले भरिपूर्ण हुने, परमेश्वरको शान्तिले भरिपूर्ण हुने। तपाईँले यहाँनिर 2 पदमा हेर्नुभयो भने उसको आनन्द परम प्रभुको व्यवस्थामा हुँदछ, उहाँकै व्यवस्थामा उसले दिन रात मनन गर्दछ। तब ऊ पानीका नदीहरूको किनारमा रोपिएको रुख झैँ हुनेछ, जसले आफ्नो ऋतुमा आफ्नो फल फलाउँछ, उसको पात पनि कहिल्यै ओइलाउँदैन, अनि उसले जे गर्छ त्यसमा सफल पाउँदछ। दोस्रो खालको चाहिँ परमेश्वरमा यो आनन्दको कुरा चाहिँ एकदमै क्रिस्चियनहरूको जीवनमा एकदमै ठुलो कुरा हो, अनि यो चाहिँ त्यही बचाउने अनुग्रहको शक्तिमा आउँछ। अनि जो धार्मिकताको मार्गमा हुन्छ उनीहरूमा यो गहिरो आनन्द र शान्ति, जुन चाहिँ संसारिक परिस्थितिमा भर पर्दैन, संसारिक परिस्थितिले खुसी हुने मान्छेहरू थुप्रै हुन्छन् होइन, सन्तुष्टि प्राप्त गरेका मान्छेहरू थुप्रै हुन्छन्। अब तपाईँले विचार गर्नुहोस् कतिजना मान्छेहरू खुसी हुन्छन् किनभने उनीहरूसँग पैसा हुन्छ, उनीहरूले पढाइ हुन्छ, उनीहरूको छोरछोरीले पढाइ हुन्छ, ठुल्ठुलो जाइरखा हुन्छ, ठुल्ठुलो घर बना हुन्छ, ठुल्ठुलो गाडी हुन्छ, भोज मजमजा गर्ने हुन्छन्, केही खाँचो छैन, उनीहरूलाई खुसी लाग्छ। अनि कतिजना मान्छेले विचार गर्छ, ओहो म त ठिक छु, तर थाहा छ उनीहरूलाई परमेश्वरबाट आउने आनन्द चाहिँ हुँदैन। तर परमेश्वरबाट आउने आनन्द चाहे घर होस् चाहे नहोस्, पैसा होस् नहोस्, गरिब होस् दुःख पाओस्, परमेश्वरबाट आउने आनन्द कहिल्यै जाँदैन। त्यसकारणले त्यो कुरो, परमेश्वरबाट आउने परिस्थिति, सर्कमस्टान्सेस भन्छ अङ्ग्रेजीमा, परिस्थितिमा आधार, सर्कमस्टान्सेसमा आधार गर्दैन परमेश्वरबाट आउने आनन्द। अनि मानिसहरूले जतिसुकै, जस्तो पावल चाहिँ झ्यालखानमा नाल र जेल परेर बसेको, पिटाइ खाएको, अनि अवर्णनीय आनन्दको कुरा गर्छ। त्यसैले हामीले कहिले पनि यो ह्याप्पिनेस, यो खुसी हुने कुरा र परमेश्वरले दिने आनन्दको बिचमा अलमल गर्नु हुँदैन, किनभने परमेश्वरबाट आउने आनन्द कहिल्यै हराउँदैन। मानिसहरू खुसी हुन सक्छन् तर उनीहरूमा सन्तुष्टि, गहिराईमा आनन्द, शान्ति परमेश्वरसँग हुन सक्दैन यदि उनीहरू ख्रिस्टलाई चिन्दैनन् भने। त्यसकारणले त्यो कुरोमा हामी एकदमै ध्यान दिनुपर्छ। वास्तवमा खुसी हुन मानिसले येशू ख्रिस्टबाट मुक्ति पाएको हुनुपर्छ, परमेश्वरमा उहाँको उपस्थितिमा हुनुपर्छ। संसारका मानिसहरू चाहिँ, अघि सुरुमै मैले भने, उनीहरूको पढाइ, उनीहरूको धन, उनीहरूको हेल्थ स्वास्थ्य, उनीहरूको कहिलेकाहीँ मान्छेहरू पार्टी प्यालेस यस्तो उस्तो गर्छन् नि, मोज मजा घुमघाम, अनि त्यस्तो खुसी चाहिँ एक दिन नाश भएर जान्छ। यस्तो खालको संसारिक परिस्थितिले ल्याउने खुसी, त्यो अवस्थाको खुसी चाहिँ परमेश्वरले दिने खुसी होइन, त्यो धन्य भनेर जुन शब्द छ त्यस्तो खालको मानिसहरूको बारेमा भनेको होइन। जब उनीहरूको सांसारिक कुराहरू यी सबै कुराहरू उनीहरूबाट छुट्छ, उनीहरूको त्यो आनन्द पनि छुट्छ, खुसी पनि छुट्छ, उनीहरू फेरि चिन्ता गर्छन्। त्यसकारण कतिचोटि मान्छे ख्रिस्टलाई चिनेका छन् तर शारीरिक रूपमा कमजोर छन्, दुःख पाइराखेका छन्, पैसा छैन, मान्छेले खेदो गरेको छ, कहिलेकाहीँ जागिर छैन, उनीहरू निराश हुन्छन्। होला उनीहरूलाई अलिकति अङ्ग्रेजीमा एङ्सियस भन्छ, अलिकति चिन्ता लाग्नु कुरा ठिकै हो, तर भित्र उनीहरूमा आनन्द हुन्छ किनभने उनीहरूसँग ख्रिस्टको आनन्द हुन्छ। भजन एकमा घोषणा गरिएको आशिष सांसारिक परिस्थितिमा आधारित हुँदैन, यो कुरो तपाईँले बुझ्नुपर्छ। अनि यो चाहिँ एकदमै गहिरो, कुनै कुराले पनि लान नसक्ने अनन्तसम्म रहने आनन्द, शान्ति र पवित्रता हो जो परमेश्वरको सम्बन्धबाट मात्र आउँछ, येशु ख्रिस्टद्वारा आउँछ। अनि कहिल्यै येशु ख्रिस्ट बदलाउनुहुन्न, त्यसमा उहाँको शान्ति र आनन्द, उहाँको भरपुरी पनि कहिल्यै बदलाउँदैन। आजको संसारको अवस्थाले कतिजना मान्छेहरू खुसी हुन सक्छन् तर प्रभुबाट आएको आनन्द चाहिँ कहिल्यै हराउँदैन, यो कुरा हामीले बुझ्नुपर्छ। तपाईँ र मसँग भइराखेको आनन्द परिस्थितिले ल्याएको, संसारिक उपलब्धले ल्याएको हो कि साँच्ची ख्रिस्टबाट हो? सबै परिस्थितिमा परमेश्वरले दिनुभएको शान्ति र आनन्द जुन हाम्रो समझलाई माथ गर्ने भन्छ नि बाइबलमा, होइन, हाम्रो समझलाई नै माथ गर्ने शान्ति र आनन्दले भरपुर गर्नुहुन्छ, त्यो कहिले हराउँदैन। महत्त्वपूर्ण कुरा के छ भने सबैभन्दा महत्त्वपूर्ण महान वचनको प्रचार येशु प्रभुले जुन गर्नुभएको छ बाइबलमा, सबभन्दा महत्त्वपूर्ण के भन्छ, सबभन्दा महान प्रचार, सबभन्दा ठुलो प्रचार कुन हो भनेर भन्यो भने येशु प्रभुले प्रचार गर्नुभएको पहाडी उपदेश मत्ती 5:3-7 तपाईँले हेर्न सक्नुहुन्छ। अनि ती पदहरूको कुराले पनि भजन सङ्ग्रह एकको कुरालाई नै वर्णन गरेको हामी पाउँदछौँ, तिनीहरू ठ्याक्कै एकअर्कामा सम्बन्धित छन्। अनि त्यहाँनिर धन्य, तपाईँलाई म त्यो भजन सङ्ग्रहमा के अरे मत्तीमा लान चाहन्छु, त्यहाँ के लेखेको छ, त्यही धन्य, त्यही शब्द धन्य आत्मामा दीन हुनेहरू, किनभने यो धन्य भन्ने फेरि तपाईँले विचार गर्नुहुन्छ ब्लेसेड, आशिषले भरिपुरी भरपुर भएका व्यक्तिहरू, क्रिस्चियनहरू, विश्वासीहरू, यो शब्द महत्त्वपूर्ण छ। यहाँ आत्मामा दीन भनेको चाहिँ धर्म कर्ममा घमण्ड नगर्ने, मै हुन्न भन्ने, परमेश्वरमा पूर्ण रीति र भरोसा गर्ने, किनभने स्वर्गको राज्य चाहिँ तिनीहरूको, जो मान्छे घमण्ड गर्छ नि मैले पनि केही गरेको छु भन्छ नि त्यो हुनु सक्दैन। अनि यहाँनिर अर्को कुरा के छ, यहाँनिर अर्को 4 र 5 धन्य शोक गर्नेहरू, आशिक्षितहरू हुन् शोक गर्नेहरू, किनभने त्यो शोक कस्तो खालको शोक, परमेश्वरमा भरोसा गरेर शोक गर्ने, यदि ऊ परमेश्वरमा बदलिएको छ, धार्मिकताको बाटोमा छ, उनीहरूले सान्त्वना पाउँछ। अनि धन्य विनम्रहरू, नम्रहरू, किनभने तिनीहरू पृथ्वी, तिनीहरूले पृथ्वीको अधिकार पाउनेछ, ठ्याक्कै भजन सङ्ग्रह 1 अध्यायको धार्मिकतामा हिँड्ने धन्य त्यो व्यक्ति भन्ने कुरा यसमा मिलेको तपाईँले देख्नुहुन्छ। अनि 6 र 7 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। यहाँनिर अर्को धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराछोरी कहलाइनेछन्। अब यहाँ शुद्ध हृदयको कुरा गर्दाखेरि परमेश्वरलाई देख्ने त शुद्ध हृदय हुने मात्रैले रहेछ। शुद्ध हृदय कसको हुन्छ, जसले परमेश्वरबाट क्षमा पाउँछ, येसुको, येसुलाई पछ्याउँछ, उहाँको अनुग्रहमा आफ्नो पापबाट उसले छुटकारा पाउँछ, त्यो मान्छेहरू धन्य, धार्मिकताको मार्गमा हिँड्ने मान्छेहरू, मेलमिलाप गराउने, अरू बिग्रेकाहरूलाई फुटाउने होइन कि अझ मेलमिलाप गराउने, साँच्चो मेल, झुट्टा होइन, उनीहरूलाई के भन्छ, परमेश्वरको छोराछोरी कहलाउने छ। फुट फुट गराउनेहरूलाई के भनिन्छ, शैतानको छोराछोरी हो नि, होइन, किन फुट त शैतानको हो नि, झुटको राजा शैतान हो नि। अनि कतिचोटि तपाईँ र म विचारै नगरिकन मान्छेलाई फुटाइदिन्छौँ आफ्नो व्यक्तिगत स्वार्थको लागि, आफूलाई कसैले मानोस् भनेर गलत कुराहरू गर्छौँ। ध्यान दिनुपर्छ, तपाईँ र मैले ध्यान दिनुपर्छ, पवित्र आत्माले हामीलाई सिकाउनु पर्छ कि परमेश्वरको महिमा गर्ने व्यक्तिहरू हामी हुन सकौँ भनेर। अनि यहाँनिर 10 पदमा के छ, धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। अब धार्मिकतामा सतावट खप्नु परे पनि परमेश्वरलाई उचालिराख्ने मान्छे के हुन्छ, रित सित्तै जाँदैन नि त्यो। अनि यहाँनिर यो त्यसपछि अन्तिम येशुप्रभुको पहाडी उपदेशको अन्तिम खण्डमा पनि यही कुरो ठ्याक्कै मिल्दछ। दुईटा मार्ग, धार्मिकता र दुष्टको मार्ग। अनि यहाँ 13मा के छ? साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। धन्य साँघुरो ढोकाबाट पस्नेहरू भनेर त्यहाँ लेखिएको छ। त्यसकारणले त्यो अब यहाँनिर 14 पदमा के लेखेको छ? 14 पदमा 7को, मत्ती 7को। त्यसैले पहाडी उपदेशको सुरुमा अन्तमा ठ्याक्कै भजन सङ्ग्रह 1 अध्यायको सन्देश त्यही कुरालाई वर्णन गरेको हामी पाउँदछौँ। त्यसकारण दुई किसिमको अब बाइबल, यो पहाडी उपदेशमा येशूप्रभुले त दुई किसिमको जग, धेरै अरू कुराहरू त्यहाँ भन्नुहुन्छ, दुई दुई किसिमको होइन। अनि यहाँ 14 पदमा के छ? मत्ती 7को, किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेट्टाउने थोरै हुन्छन्। देख्नुभयो? त्यसकारण यो एकदमै महत्त्वपूर्ण कुरा छ, हामीले यसलाई सोच्नुपर्ने हुन्छ, विचार गर्नुपर्ने हुन्छ। त्यसैले धार्मिकताको बाटोमा हिँड्नेहरू भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हामी यहाँ देख्दछौँ। त्यसैले जसले येशु ख्रिस्टलाई विश्वास गरेर प्रभुको रूपमा ग्रहण गरेको हुन्छ, उसको जीवनमा धार्मिकताको कुरा आएको हुन्छ। त्यही कुरा आशिषित, प्रशस्त आशिष पाउने उही हुन्छ। प्रभुलाई नचिन्नेहरूलाई ग्रहण नगर्नेमा यो आशिष हुँदैन। येशूलाई प्रभुको रूपमा ग्रहण नगर्नेहरूमा यो आशिष हुँदैन। अथवा खालि सिकिङ इन्ट्रेस्टेड छ, तर हृदय कहिले येशूलाई दिएन, जहिले पनि संसारिक कुराहरू। अनि अरू कति खालको मान्छेहरूले के गर्छ? बाइबलको सबै कुराहरू पनि पछ्याउँदैन, जे जे मनपर्छ पछ्याउँछ, जे जे मन पर्दैन। आजकल त खाँचो नै छैन, कति किसिमका चर्चहरू छन्, येशूको वचन सबै पछ्याउँदैन, जे जे सजिलो हुन्छ त्यही पछ्याउँछ। अनि आजकलका क्रिस्चियनहरू पनि जहाँ चाहिँ सबै कुरा पछ्याउँछ त्यसको पछि कुद्छ, येशूको पछि, उहाँको वचनको पछि कुद्नुपर्छ भन्ने कुरा हामी यहाँ विचार गर्छौँ। वचनले हामी जसले येशूलाई पछ्याएका छौँ, हाम्रो लागि उत्साह दिन सक्छ परमेश्वरको वचनले। कारण कतिको जीवनमा दुःख, अभावको र परिस्थिति ठिक नहुँदा पनि हुनसक्छ, तर त्यो प्रशस्तताको आशिषको अनुभव सधैँ रहन्छ। कठिनाई जे पनि होला, तर परमेश्वरको आशिष तपाईँ र मेरो जीवनमा कहिल्यै हराउँदैन। त्यसैले भजन सङ्ग्रह 1 अध्यायमा, के अरे 1 अध्यायमा भनेको त्यो कुरा एकदमै महत्त्वपूर्ण छ। धन्य हो त्यो मानिस जो भक्तिहीनहरूको सल्लाहमा हिँड्दैन, न पापीहरूको बाटोमा बस्दछ, तर उसको आनन्द परमप्रभुको व्यवस्थामा हुँदछ। उहाँकै व्यवस्थामा उसले दिन रात मनन गर्दछ, तब ऊ पानीका नदीहरूको किनारमा रोपिएको रुख झैँ हुनेछ, जसले आफ्नो ऋतुमा आफ्नो फल फलाउँछ, जसको पात पनि कोइलाउँदैन, अनि उसले जे गर्दछ त्यसमा सफल पाउँदछ, सफल हुनेछ। भक्तिहीनहरू अथवा दुष्टहरू त्यस्ता हुँदैनन्। दुष्टहरू चाहिँ भुस जस्ता हुन्छन्, जसलाई हावाले उडाएर लैजान्छ। यसकारण दुष्टहरू न्यायमा खडा रहने छैनन्, न त पापीहरू नै धर्मी जनहरूको सभामा खडा हुनेछन्, किनकि परम प्रभुले धर्मी जनहरूको बाटो जान्नुहुन्छ, भक्तिहीन अथवा दुष्टहरूको बाटो नष्ट पार्नुहुन्छ। त्यसैले भजन सङ्ग्रह 1 अध्यायमा हामीले जुन कुरा सिक्छौँ, तपाईँ र मलाई त्यसले जुन चाहिँ आशय दिएको छ, तपाईँ र मेरो जीवनमा आज आशिष हुन सकोस्।